असतो मासते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ। आजको कार्यक्रममा हामी शैक्षिक गुणस्तरको लागि संस्थागत विद्यालयहरूको भूमिका कस्तो छ, संस्थागत विद्यालयहरूले दिने शिक्षा जीवन उपयोगी बन्न सकेको छ कि छैन, संस्थागत विद्यालयका के कस्ता समस्याहरू छन्, शिक्षा क्षेत्रलाई सुधार गर्नको लागि कसरी अगाडि बढ्नु पर्ला लगायतका विषयमा कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेसनल प्याप्सनका काठमाडौँ जिल्ला अध्यक्ष एवं संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च फिजम नेपालका अध्यक्ष अमृत कुमार खड्का। उहाँ भीमेश्वर एकाडेमी काँडागारी काठमाडौँका संस्थापक प्राचार्य समेत हुनुहुन्छ। अध्यक्ष, स्वागत छ कार्यक्रममा।
धन्यवाद।
लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्नुभएको छ, करिब 27 वर्ष यसै क्षेत्रमा लागेर काम गर्नु।
हजुर,
शैक्षिक अनुभव कस्तो छ बताउनु न।
अब यो त शिक्षा जीवन एउटा सिकाउने कला हो, त्यस कारण यो चाहिँ मानवीय चेतना भर्ने अभियानको रूपमा चाहिँ शिक्षालाई लिनुपर्छ। त्यही क्रममा चाहिँ अब विभिन्न कालखण्डमा बालबच्चाहरूको सिकाइ, यो समाजको रूपान्तरण र सिङ्गो राष्ट्रिय शिक्षाको उद्देश्यलाई पुरा गर्नको निमित्त हामी एउटा संस्थागत विद्यालयको तर्फबाट पनि अनवरत रूपमा यसमा लागिरहेका छौँ। एउटा अभिन्न अङ्ग हो शिक्षण सिकाइ भनेको।
संस्थागत विद्यालयले नेपालको शिक्षा क्षेत्रमा दिएको योगदानलाई कसरी स्मरण गर्नुहुन्छ?
होइन, यो त नेपालमा निजी क्षेत्रबाट सञ्चालित विद्यालयको योगदानको विषय त हालसम्म यो देशले यकिन गरेर स्वामित्व लिन सकेको छैन। राज्यले सरकारको त एउटा कमजोरी रहेको नै छ, तर निजी विद्यालय नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय मार्केटका हामी धेरै जस्ता विकसित मुलुकहरूको अभ्यासलाई हामीले हेर्ने हो भने निजी विद्यालय अनिवार्य रूपमा सञ्चालित छन्। हाम्रो नजिकको मित्र राष्ट्र भारत, यसरी चाइना, फिनल्यान्ड, नेदरल्यान्ड, अस्ट्रेलिया लगायतका धेरै विकसित मुलुकहरूमा निजी विद्यालयहरू छन्, सञ्चालनमा छन्। त्यहाँ राज्यको लागि जुन तौरबाट उहाँहरूले लगानी गरेर एउटा शैक्षिक उद्योगको रूपमा काम गरिरहनु भएको छ, त्यसको ठुलो उच्च मूल्याङ्कन हुन्छ, सम्मान हुन्छ, प्रशंसा हुन्छ, गरेको कामको त्यो राज्यले एउटा चाहिँ नियालिरहेको हुन्छ। तर विडम्बना नेपालमा त्यो अलिक पृथक छ। नेपालमा चाहिँ निजी क्षेत्रबाट सञ्चालित भएका विद्यालयहरूले राज्यको मूलभूत राष्ट्रिय उद्देश्यहरू पुरा गर्नको निमित्त सरकारले गर्नुपर्ने कामहरू, सरकारले जिम्मा लिनुपर्ने भारलाई चाहिँ निजी विद्यालयहरूले चाहिँ जुन रूपमा चाहिँ भार लिएर यो देशको छोराछोरी पढाइरहेछन् त्यस विषयमा चाहिँ राज्य अलिकति नजरअन्दाज गर्छ, अनदेख भएको छ। त्यो चाहिँ कहिलेकाहीँ हामीलाई अलिकति चित्त दुख्छ।
यो त यहाँले लाउने आरोप हो। आम जनताको भनाइ के छ भने संस्थागत विद्यालयहरूलाई बढी महत्त्व दियो, जुन कारणले गर्दाखेरि सामुदायिक विद्यालयहरू धराशायी भए। यहाँले पनि सुन्नुभयो होला, कतिको सत्यता छ?
हामीले अरूलाई भन्ने र अरूले हामीलाई भन्ने भन्नुभन्दा पनि वास्तविकता के हो तर्फ जानुपर्छ। अहिले हामी 21st सेन्चुरीको मिडल एजमा छौँ। अहिलेको युगमा देशले सबै कुराहरू आफैले काम गर्छु भनेर उसले सक्दैन, जिम्मा लिन सक्दैन। राज्यको आफ्नो मात्रै भारले यो देशमा करिब करिब अहिले 35% जति चाहिँ शिक्षाको हाराहारी लगानी र त्यसको चाहिँ स्टेक होल्डरको रूपमा निजी विद्यालयले गरिरहेको छ। नतिजा विश्लेषणको हिसाबले हेर्ने हो भने प्राइभेट स्कुलको त्यत्तिकै भूमिका रहेको छ, तर त्यसमा आवश्यकता छ कि छैन भन्ने विषय त पहिला त राज्यले आफूले तयारी गर्ने हो नि। सामुदायिक विद्यालयलाई अथवा चाहिँ नेपाल सरकारले लगानी गरेको विद्यालयलाई आफूले उन्नत बनाइसकेपछि अनि थप निजी विद्यालयको आवश्यकता छ कि छैन भन्ने विषय त राज्यले नै मनन गर्ने होला नि, हाम्रो कुनै रहरले होइन। यो अहिले भन्नुहुन्छ नि यो बाध्यात्मक अवस्थामा नेपालमा निजी विद्यालयहरू सञ्चालनमा रहेका छन् कि एउटा कमजोर आर्थिक अवस्था भएका नागरिकले पनि खाइ नखाइ गरेर 2-4 पैसा चाहिँ लगानी गरेर आफ्नो बालबच्चाहरूको चाहिँ निजी विद्यालयमा केही केयरिङ हुन्छ, त्यहाँ केही थप सुविधाहरू प्राप्त गर्छन्, केही एक्टिभिटीहरू सिक्छन्। यो विषयलाई त्यो उद्देश्य पुरा गर्नको निमित्त आफ्नो बच्चाको भविष्य देखेर निजी विद्यालयमा लगानी गरे हो, यसलाई त सरकारले त आफ्नो व्यवस्थापन गर्नु पर्यो। राज्यले आफ्नो जिम्मा लिन तयार हुन्छ भने हामीलाई त त्यसमा कुनै टाउको दुखाइ छैन नि, हामी त्यसमा लागिरहेको छौँ। राज्य आफू व्यवस्थापन गर्न नसक्ने, आफू लगानी गर्न नसक्ने, अनि निजी विद्यालयहरू खुले, देशमा चाहिँ व्यवसाय भयो, लुट भयो, अथवा चाहिँ कमायो भन्ने खालको जुन एउटा आरोप लाग्छ सामाजिक ढङ्गले, त्यो चाहिँ अलिकति बेठिक छ। नबुझिकन अरूले चार्ज गर्नुभन्दा पहिला आफूले आफ्नो एनालाइसिस गर्नुपर्छ।
शिक्षामा असमानताका कुराहरू आइरहेका छन्, शिक्षा कस्तो हुनुपर्छ?
शिक्षा चाहिँ यहाँले भने जस्तो जीवन सञ्चालन गर्ने, जीवन जिउने कला हो। कला सिकाउने हामीले सर्टिफिकेट मात्रै प्राप्त गर्ने विषय ठुलो विषय होइन, कक्षा चढ्नु मात्रै बढोत्तरी हुनु मात्रै शिक्षाको गुणस्तरमा पर्दैन। एउटा नाबालक कसरी बालिग भयो र यो देशको असल र सफल नागरिक कसरी बन्छ भन्ने विषयको जुन खालको सिप सृजना सोच र दक्षता सिकाइन्छ त्यो चाहिँ सिकाइ र शिक्षा हो, असल शिक्षा हो, तब संस्कार सहितको शिक्षा हो। अबको दिनमा त्यसको जरुरी छ कि आज बालबच्चाहरू टेक्नोलोजीको धेरै खालको समस्याबाट ग्रसित छन्।
अहिले हामीले त्यस्तो किसिमको शिक्षा दिन सकेका छैन छैनौँ,
कम छ, हाम्रो सोचमै कमजोर छ नि त। हामी के बुझिरहेछौँ अभिभावकले पनि भने आम नागरिकले बुझेको शिक्षा भनेको के हो त, विद्यालय गएर आइसकेपछि उसले कुन ग्रेडमा कति जिपिए ल्यायो, हामी मात्रै त्यो जिपिए हेर्छौँ, ग्रेड मात्रै हेर्छौँ अथवा सर्टिफिकेट मात्रै हेर्छौँ मैले भन्न खोजेको। तर उसले त्यो दिन अथवा त्यो वर्ष त्यो कक्षामा त्यो उमेर तहमा जीवनका भोगाएका सिकेका र भोलिका निम्ति तयारी गर्नुपर्ने जीवनको तयारीका प्लेटफर्महरूमा कति कुरो रमाउन सक्यो अथवा उसले त्यो सिप चाहिँ उसँग बनेर आयो कि आएन त, यो कुरामा अहिले पनि जति हुनुपर्ने हो, विगतका तुलना भइरहेका त छन् तर जति हुनुपर्ने हो त्यो भएका छैन। यति नै मात्रै कुराले चाहिँ अबको 10 वर्ष पछाडिको जेनेरेसनलाई पुग्दैन।
हाम्रो शैक्षिक इतिहास त लामो छ, यी कुराबाट हामी कहाँनिर चुक्यौँ
होइन, बिचमा हाम्रो कस्तो भयो भन्नुहुन्छ भने नेपाल चाहिँ धेरै गरेर भन्दा पनि बोलेर मात्रै धेरै कुराहरू समय हाम्रो व्यतीत भए, व्यवहारमा आएन, पेपरमा मात्रै बसे कि, हाम्रो पेपर वर्क मात्रै बढी हुन्छ, डायलग सेमिनार वर्कसप छलफल मात्रै बढी हुन्छ तर कार्यान्वयन कहिल्यै हुँदैन। व्यवहारमा त्यो बच्चाले परिवर्तन भएको महसुसै गर्न पाउँदैन, उसले त्यो एक्टिभिटीमा सहभागी हुने अवसर नै पाउँदैन। त्यस कारण त्यो अवसरसहितको शिक्षा हुनु पर्यो, अवसरसहितको चेतनासहितको संस्कारसहितको सहभागीमूलक शिक्षण सिकाइ हुनु पर्यो क्या अबको दिनमा। त्यो अभिभावकको पनि सहभागिता हुनुपर्छ, विद्यालय शिक्षक कर्मचारी प्रशासनको पनि सहभागिता रहनुपर्छ, स्वयं सिकारु लर्नर्स आफै विद्यार्थी आफै पनि मैले के सिक्दाखेरि भोलि यो ठाउँमा पुग्न सक्छु र मैले यति काम गर्न सक्छु भन्ने खालको एउटा प्लानिङ सहित उसको पनि सहभागिता हुनुपर्छ। आज चाहिँ मात्रै के छ भने सर्टिफिकेटको फेल र पासको परीक्षा प्रणालीको मात्रै सहभागिता छ, जीवनको कलाको सिपको सृजनाको सहभागिता छैन।
यो कुरा फेरि यहाँहरूसँगै ठोकिन्छ, यो प्रतिस्पर्धामा संस्थागत विद्यालयहरू नै लागेका छन् भन्ने आरोप छ नि।
होइन, यो त मैले भनिहालेँ, आरोप त हामीलाई विभिन्न कोणबाट लाग्छ, हामी त्यो आरोपलाई स्वीकार्दै त्यसलाई त्यो च्यालेन्जलाई हामी फेस गर्दै निराकरण गर्दै पनि आएका छौँ, त्यसमा कुनै मेरो दुईमत छैन। त्यसो त म हिजो नेपाल सरकारको विद्यालयको हेडमास्टर चलाएको मान्छे हो नि, सरकारकै लगानी भएको विद्यालयमा पनि म 2-4 वर्ष काम गरिरहेको मान्छे हुँ, पछि म किन यो क्षेत्रमा यता निजी भित्रमा लागेँ त भन्दा केही परिवर्तन गर्नुपर्छ, केही लगानी र केही परिश्रम केही श्रम गर्नुपर्छ भनेर लागेको हामीले। त्यस कारण त्यो लाग्ने आरोप भन्दा पनि हामीमा गरेको कामहरूको अब चाहिँ बच्चाहरूको एक्टिभिटीमा जीवनमा देखिनुपर्छ है। त्यस कारण शिक्षण भनेको टेक्स्ट बुक पढाउने मात्रै कुरा होइन, शिक्षक चाहिँ जीवन पढाउने गुरु हुनुपर्छ है, कला पुऱ्याउने, उसको भविष्यको सुदूर एउटा योजना देखाइदिने, सपना बनाइदिने र सपना कार्यान्वयन हुन सक्ने खालको सिप सिकाइदिने खालको गुरु हुनुपर्छ। त्यो गुरुहरूबाट चाहिँ निजी विद्यालयमा अध्यापन गराउनुपर्छ, यानि कि यो सबै संस्कारमा शिक्षामा यो चिजको परिवर्तन हुनुपर्छ।
सरकारले तोकेकोभन्दा बढी शुल्क लिनुहुन्छ यहाँहरू, सरकारले के भन्यो बन्द गर्ने धम्की दिनुहुन्छ, यो त दिखिया छ नि।
होइन, त्यो गलत भाष्य हो, होइन, सरकारले तोकेको भन्दा कुन विषयमा कहाँ कसले बढी ल्यायो त्यो त सरकारले नियमन गर्नु पर्यो नि त। तपाईँले एउटा पसल खोल्न दिने, पसल खोल्न दिँदा अनुमति दिएर दिने अथवा त्यसको ट्याक्स तिरेर दिने अथवा त्यसको नियमित नियम पुरा गरेर दिने अनि त्यसले चाहिँ कमायो भनेर फेरि त्यसलाई चाहिँ अनि तपाईँको चाहिँ बन्द गर्ने कुरा हुन्छ र कुनै पनि लगानीकर्ताले उद्योग खोल्दै गर्दाखेरि व्यवसाय गर्दै गर्दाखेरि उसले पनि त केही कमाउने मनसायले अथवा केही मुनाफा लिने उद्देश्य नै लगानी गर्छ नि। यो पनि एउटा शैक्षिक उद्योग हो नि, उद्योगमा गरेको लगानी कम्पनीमा गरेको लगानीको त मुनाफा त कोही पनि व्यक्तिले लिन्छ।
शैक्षिक उद्योगले कानुन अनुसार चल्नु पर्दैन, नियम नै गर्नुपर्ने हो यहाँलाई।
होइन, हामी कानुन अनुसार कहाँ चलाएको छैनौँ त,
नियमन गर्नु पर्यो,
नियमन गर्नु त्यही त हामी के भन्दैछौँ भने मन परि लियो मन परि खायो कमायो भनिरहेको छौँ नि। त्यो विषय त सरकारले नियमन गर्ने त उसको आफ्नो दायित्व होला नि त, फेरि कानुन त होला नि त, यहाँ देशमा कानुन बनाउनु पर्दैन अथवा त्यसको विधि छैन त, विधिसम्म त आफैले खुला गर्ने अथवा तिमी विद्यालय चलाऊ अथवा त्यसको ट्याक्स दिएर अनि काम गर भनेर दिने अनुमति दिने अनि त्यो काम गरिरहँदाखेरि पनि उसले कमायो भने चाहिँ अनि फेरि तिमीले मन परि गर्यो भन्नु मिल्छ र भने
कमायो त मिलेन, मन परि शुल्क लियो भन्ने
होइन, शुल्कको विषय त
विभिन्न बहानामा शुल्क लियो
भने सरकारले तोकिदिएको छ, प्रष्ट रूपमा सरकारले तोकिदिएको छ शुल्क लिने मापदण्ड तोकिएको छ नि त, तोकिएको क्याटेगोरी अनुसार लिएको शुल्कलाई पनि फेरि मन पर्यो भन्नु पाइएन। मेरो भनाइ त्यो हो, तपाईँलाई कुनै पनि काम गर्नुहोस् भने मैले आधिकारिकमा अनुमति दिने, यति यो वर्गको विद्यालयले यति शुल्क लिने भन्ने अनि त्यही वर्गको विद्यालयले शुल्क लिएकोमा फेरि यसले चाहिँ बढी लियो भनेर प्रचार गर्नु त त्यो त एउटा डिमोरलाइज गर्ने विषय मात्रै हो। त्यस कारण विषयान्तर गर्ने कुरातर्फ भन्दा पनि उसले के सुविधा दिन्छ, शुल्क भनेको चाहिँ सुविधाको आधारमा लिने शुल्क हो। तपाईँले कुनै पनि ठाउँमा गएर केही चिज खानुभयो भने जे चुर खानुहुन्छ त्यसको नै तपाईँ बिल तिर्नुहुन्छ, पहिले त बिल तिर्नुहुन्न तपाईँले। त्यस कारण विद्यालयमा पनि त्यही चिज हो, तपाईँ कुन वर्गको सेवा सुविधा लिने हो, कुन तहको सुविधा लिनुहुन्छ तपाईँ, त्यो सुविधाको आधारमा शुल्क निर्धारण गरिएको छ। सरकारले तोकेकै शुल्कमा हामी त्यसमा काम गरिरहेका छौँ, त्यसमा कोही कसैले बदमासी गरेको छ नियम उल्लङ्घन गरेको छ भने त्यसको हेर्ने र त्यसलाई के अरे नियमन गर्ने काम पनि त फेरि राज्यको होला नि त, मेरो भनाइ त्यही हो। त्यस कारण हाम्रो तर्फबाट मनमानी ढङ्गले विद्यालय चलाइएको पनि छैन, कोही कसैलाई शोषण गरेको पनि छैन। हामी चाहिँ यहीँ गरेको लगानीले, यही देशको श्रमले, यही देशको पसिनाले, यही देशका छोराछोरी, यही देशका नागरिकले पनि कमसेकम एउटा उचित खालको शिक्षा चाहिँ आर्जन गर्न सकुन् भन्ने हाम्रो पवित्र उद्देश्यको साथ निजी विद्यालय लगाउँछ।
यहाँहरू पढाउनुहुन्छ, ठिकै छ, तर त्यसको अलावा कपी पनि यहाँहरूले नै बेच्ने, ड्रेस पनि यहाँहरूले नै बेच्ने, खाना पनि यहाँहरूले नै बेच्ने, यो कुरो त अलिक बढी भएन? त्यसमा चाहिँ आफ्नो मनोमानी हिसाबले शुल्क लगाइदिनुहुन्छ? यो अलिक अचकिलो भयो लाग्दैन?
यहाँ चाहिँ म संगठनको एउटा काठमाडौँ जिल्लाको लिडरको हिसाबले म के भन्छु भने, यदि तपाईँले यो प्रमाणिक रूपमा कहीँ फेला पार्नु पाएछ भने, पाउनु भएको छ भने, त्यो हामीले अथवा मलाई त्यसको चाहिँ एउटा रिपोर्ट दिनु होला, त्यसको नियमक ढङ्गले हामी कारवाही गर्छौँ।
तपाईँले देख्नु भएको छैन?
छैन, हामी कहाँ लिखित रूपमा मसँग त्यो कुनै पनि अभिभावकबाट अथवा कोही पनि स्वदेश विद्यालयबाट कोही पनि नागरिकले म मर्कामा परेँ भनेर म कहाँ उजुरी आएको छैन, नम्बर एक। दोस्रो विषय चाहिँ, तपाईँले जुन ठाउँमा खान्छु अथवा जुन ठाउँमा तपाईँ यातायातको सुविधा प्रयोग गर्छु, जुन ठाउँमा चाहिँ म यो स्टेसन चलाउँछु भन्ने खालको एउटा कमिटमेन्ट सहित बाध्यकारी नपारेको अवस्थामा कुनै पनि संस्थाको सेवा लिन्छु भनेर खुसी राजीका साथ तपाईँ गएर चाहिँ इन्ट्री भइसकेपछि, इनरोल भइसकेपछि, त्यसपछि फेरि मलाई चाहिँ महँगो भयो भन्ने कुरा चाहिँ, त्यो पनि अलिकति न्यायिक भएन कि? तपाईँले कुनै पनि होटेलमा गएर कफी खाँदै गर्दा अथवा खाना खाँदै गर्दा तपाईँलाई मेनु दिएर चाहिँ यो यो खानाको यति पैसा पर्छ, यसको चाहिँ यति लाग्छ, तपाईँलाई यो लिनु चाहिँ लिनुहुन्न भनेर सोधेरै गर्ने होला नि त, संस्थाले पनि त्यही हो नि। तपाईँलाई जबरजस्ती बाध्यकारी यहाँ गर्नै पर्छ भन्ने कुरा कसैले बाध्यकारी पारेको छैन, त्यसमा
बाल बालिकाको मनोवैज्ञानिक असर पर्ने कुरा हो नि, अभिभावकहरू बाध्य भएर त्यहाँ जानुपर्ने अवस्था त छ नि, यो महसुस गर्नुभएको छ नि यहाँहरूले?
तपाईँले भनेकै कुरा मैले चाहिँ एक्सेप्ट गर्दाखेरि के हो भने, छिटफुट घटनाहरू भएको छ नभएन, त त्यो भएको ठाउँमा चाहिँ आधिकारिक ढङ्गले प्रोटेस्ट हुनु पर्यो कि? हामीले के गर्छौँ भने, सर्फेसमा एउटा दुईवटा विषयवस्तुलाई हेरेर आम रूपमा निजी विद्यालयले बदमासी गरे भन्ने खालको जुन एउटा सामाजिक भाष्य निर्माण भएको छ नि अहिले, त्यो चाहिँ बेठिक छ भन्नु खोजेँ मैले।
आफ्नो क्षेत्रलाई निट एन्ड क्लिन बनाउनको लागि यहाँ त भूमिका हुन्छ नि,
हामीले हाम्रो चाहना के हो भने, यो देशमा विभिन्न क्याटेगोरीका विभिन्न सेवा र सुविधा प्रदान गर्ने विद्यालयहरू सञ्चालनमा छन्। कोही कसैले बिहानदेखि बेलुकासम्म राख्छन्, कोही कसैले त्यहाँ खानै खुवाएर डे स्कलर्स राख्छन्, कोही कसैले डेको फी मात्रै लिएर चाहिँ डे स्कलर्सको चाहिँ फ्री काम पनि गर्छन्, कसैले टिचिङ लर्निङको लागि मात्रै काम गर्नुहुन्छ, कसैले अन्य विभिन्न एजुकेसनल एक्टिभिटीहरू जोडेर त्यसमा चाहिँ मेरो विद्यालयले यो कुरा पनि तपाईँको बच्चालाई सिकाउँछ, त्यस कारण यसको चाहिँ फी यति तिर्नुपर्छ भनेर पनि काम गरिरहनु भएको छ। यस कारण मैले भन्दै खोजेको कुरा के हो भने, हामीले जुन मोडेलको सुविधा लिने हो, तपाईँले कसैले हाउस रेस्ट विद्यालयबाट बिलिङ गरेर बेच्छ, उसले चाहिँ कमाएको छ, अथवा कपी स्टेसनर कसैले बेचेको छ, त्यो गलत छ, त्यो गर्न पाइँदैन, त्यसको हामी विरोध गर्छौँ। तर अन्य विषयहरू जस्तो होस्टेलमा रहने कुराहरूलाई के गर्ने त, अब होस्टेल त कुनै बाध्यकारी विषय होइन नि, त्यो त शैक्षिक छ नि, अथवा डे स्कुलमा पढेर त्यहीँ खाना खाने कुरा पनि, त्यो पनि शैक्षिक छ नि, जबरजस्ती त्यहाँ आउनै पर्छ भन्ने छैन नि, अथवा ट्रान्सपोर्टेसनको कुरा छ यहाँनिर, अहिले कतिपय इस्युजहरू यहाँ यातायातको कुराहरू पनि भइरहेको छन् कि, तपाईँ यातायातको सुविधा त उसले शैक्षिक रूपमा लिने हो नि, कुनै पनि विद्यालयमा भएन हुने बित्तिकै त्यो चाहिँ अनिवार्य गाडी प्रयोग गर्नुपर्छ भन्ने त छैन, उसलाई भौगोलिक रूपले प्रयोग गर्नु पर्यो भने सुविधा प्रयोग गरेपछि त्यसको शुल्क त फेरि तिर्नु पर्यो नि त, अनि त्यो लिएको शुल्क चाहिँ गाडीको पैसा उठायो, तपाईँ खानाको पैसा उठायो, अथवा के को पैसा उठायो भन्ने कुरा चाहिँ, त्यो त जे कुराको व्यापार गरेको हो, जे कुराको सर्भिस दिएको हो, सर्भिस दिएको कुरा त निजी लगानीमा भएको चिज पक्कै पनि फेरि त्यसको शुल्क त लिनु पर्यो कि, जे त त्यसको सब्सिडी राज्यले दिनु पर्यो, त्यहाँ चल्ने गाडीको व्यवस्था पनि राज्यले गरिदिनु पर्यो, त्यहाँनिर बच्चाले खाने कुराहरूको राज्यले त्यो सब्सिडी दिनु पर्यो, या त्यहाँनिर प्रयोग गर्ने किताब कपीहरू अब स्टेसन राज्यले दिनु सक्नु पर्यो, होइन भने त जसरी पनि अभिभावकले त किन्नै पर्ने हुन्छ नि त, किन्दाखेरि यदि नियमसँगत भन्दा बाहिर गएर जबरजस्ती कसैले किनाएको छ, त्यहाँनिर चाहिँ अन्याय भएको छ, त्यहाँनिर बढी व्यथिति भएको छ भने त्यो कुरालाई रोक्नुपर्छ, त्यसका निम्ति नेसनल प्यासन तयार छ, हामी सङ्गठन ढङ्गले त्यही ढङ्गले अगाडि बढ्छौँ।
छात्रवृत्तिका कुराहरू छन् नि,
हजुर,
अझै पनि पारदर्शी हुन सकेको छैन,
अहिले जुन खालको एउटा नियमनकारी संस्था अथवा स्थानीय सरकारहरूले बनाएका छन् छात्रवृत्तिको सम्बन्धमा, त्यो चिज आइसकेपछि अहिले धेरै पारदर्शी छ, अहिले यसको सिधा सिधी स्थानीय सरकारहरूले नियमन गर्छ हेर्ने अथवा छानबिन गर्ने, यसको प्रतिबन्धहरू बुझ्ने गर्छ, अनलाइनबाट यसको रेकर्डहरू हामीले बुझाउनुपर्छ, एउटा यसको विधि पद्धति छ, कसलाई दिने, कसरी दिने, कति दिने भन्ने कुरो विधि छ, हरेक विद्यालयले नेपाल सरकारबाट अनुमति प्राप्त विद्यालयले 500 विद्यार्थी भएकोलाई 10% छात्रवृत्ति उसले कम्प्लिट दिनै पर्छ, 500 800 भएकोले 12% छात्रवृत्ति उसले दिनै पर्छ, 1200 भन्दा माथिकोले 15% छात्रवृत्ति दिनै पर्छ। यसो गर्दाखेरि त्यहाँ दिने कुरामा विगतमा केही कमजोरी थिए मैले नभएको भन्दिनँ, विगतमा कोही कसैले आफूले भन्सुन गरेर यो मेरो मान्छे तेरो मान्छे त्यसलाई हालिदिनुपर्छ यसो गरिदिनुपर्छ भन्ने ढङ्गले पनि थियो, वास्तविक रियल कुरा त एउटा विद्यालयको प्रिन्सिपलले अथवा विद्यालय व्यवस्थापन समितिले बुझेको हुन्छ नि त।
तर सर, आज पनि छिद्र खोज्ने काम भइरहेको छ, कुनै विद्यालयले छात्रवृत्ति दिनु पर्यो भने 5%, 10%, 15%, 20% अथवा 85% किन नदियोस् होइन, त्यसलाई चाहिँ छात्रवृत्ति कोटामा राखेर त्यसलाई चाहिँ देखाएर चाहिँ छल्ने काम त भइरहेको छ, याद गर्नुभएको छ,
अहिले त सार्वजनिक
अनुगमन गर्नुभएको छ,
त्यसको त अहिले त सार्वजनिक सूचना हुन्छ त? अहिले सार्वजनिक सूचना हुन्छ, सबैलाई आह्वान गर्नुपर्छ, व्यवस्थापन समितिले बैठक राख्नुपर्छ, शिक्षकको पिटिए बस्छ त्यहाँनिर, यो सबै खालको संयन्त्रहरू बसेर स्थानीय सरकारको शिक्षा समिति पनि यसको छलफल गरेर यसको रेकर्डहरू बुझाएर मात्रै बल्ल छात्रवृत्ति वितरण गर्न पाइन्छ। अहिले पहिला जस्तो सोकल ढङ्गले सो खुसीले आफूले मलाई तँलाई यति यसलाई दिने भन्ने खालको नियम अहिले त्यो छैन।
यहाँहरू छात्रवृत्ति पाउने विद्यार्थीहरू सूची राख्न सक्नुहुन्छ?
होइन, त्यो त नर्मली हामीले राखेकै छौँ। अहिले पनि म यहाँलाई के भन्छु भने यदि तपाईँहरू अहिलेसम्म पनि कहीँ गुमराहमा पढ्नु भएको छ, अप्ठ्यारोमा पढ्नु भएको छ, जानकारी छैन, कसले पायो कसले पाएन भन्ने कुराको अहिले पनि सूचनामा हुनुहुन्न भने चाहिँ कृपया एकपटक सम्बन्धित तपाईँको विद्यालय मार्फत अथवा स्थानीय सरकार मार्फत यसको सूचना लिएर सही खालको छात्रवृत्ति वितरण भएको छैन भन्ने कुरामा हामी छलफल गर्न सक्छौँ।
मैले यो कुरा किन पनि राख्यो भने जुन संस्थागत विद्यालयहरूमाथि लाग्दै आएको आरोप छन् यी आरोप यहाँले पनि सुन्नुभयो होला, यसलाई पनि त चिर्नुपर्ने हुन्छ नि, यहाँहरूको दायित्व हो।
पक्कै पनि चिर्नु पर्यो, तर यस्तो छ कुनै पनि विद्यालयले छात्रवृत्ति दिँदै गर्दा अहिले राजनीतिक सरगर्मीको हिसाबले सिफारिसमा भन्दा पनि अहिले चाहिँ उसको आफ्नो रियल अभिभावकलाई दिनुपर्नेको हो भन्ने मान्छेलाई पहिचान गरेकै छ। यदि त्यस्तो यहाँहरू चाहनुहुन्छ भने हामी आम रूपमा स्थानीय सरकार मार्फत पनि त्यो डाटा दिन सक्छौँ। स्थानीय सरकारलाई कक्षा 12 सम्पूर्ण नियमन गर्ने जिम्मेवारी स्थानीय सरकारसँग छ। यसो हुँदाखेरि अहिले जुन डाटामा पहिलाको जस्तो चलिरहेको थियो त्यो अवस्थामा अहिले पक्कै पनि छैन। दिँदाखेरि विद्यालयले उसको आर्थिक अवस्थालाई एनालाइसिस गर्छ, उसको चाहिँ पारिवारिक पृष्ठभूमिलाई हेर्छ, उसको अन्य विषयवस्तुलाई हेरेर, उसको भौलिक कुरालाई पनि हेर्छ। त्यसो गर्दा उसलाई दिनै पर्ने ठहर्यो भने त तपाईँको विद्यालयले त बढी स्वाभिव्यक्ति प्रयोग गर्न सक्ने भयो नि। त्यो समितिभित्र पनि विद्यालयले सिफारिस गर्ने ठाउँमा त
आउने गुनासाहरूको कुरा मैले गर्न खोजेको। प्लस टूमा जुन पालिकाले परीक्षा लिन्छन् त्यसमा चाहिँ एक किसिमको सेड्युल आउँछ, को कति पर्यो भन्ने आउँछ, तर स्कुलहरूमा त त्यस्तो आउँदैन। यहाँहरू खुल्ला रूपमा आउनु पनि गर्नुहुन्न, पहुँचको आधारले पनि छात्रवृत्ति पाउँछन् भन्ने
त्यस्तो छैन। हजुरले भनिरहेको जस्तो अहिले त्यस्तो छैन। त्यो चाहिँ स्थानीय सरकारले गर्नु पर्ने हजुर,
त्यसमा
त हामी तयार छौँ नि अहिले। तर कानुन महानगरपालिका
मैले किन जोडेँ भने तपाईँहरू त आफै पनि असन्तुष्ट छ, हामीलाई आरोप लागेको छ भन्ने कुरा गर्दै हुनुहुन्छ नि। प्याप्सन एनप्याप्सन तपाईँहरूले हामीले यसरी दिएका छौँ है, यदि दिनुभएको छ भने त पारदर्शी गर्दै के हो र?
होइन, पारदर्शीकै नाममा त अहिले स्थानीय सरकारले जिम्मा लियो त भन्दैछु त मैले। जसरी काठमाडौँ महानगरपालिकाले कक्षा 11-12 स्कलरसिपको निम्ति जुन खालको आह्वान गरे उसले फर्म खुलाएर अथवा सम्बन्धित विद्यालयमा पठाउँछ नि त, त्यो कुरा त स्थानीय सरकारको दायित्व होला नि त। फेरि हामी एउटा विद्यालयले आह्वान गरेर लु म चाहिँ स्कलरसिप दिँदैछु त नगरभरिको को आउँछ भने मैले भन्नु मिलेन कि, मैले चाहिँ मेरो विद्यालयमा अध्ययन गर्ने को छात्र छात्रा हुन् उनीहरूको निम्ति आह्वान गर्ने हो कि?
प्रतिनिधिको सिफारिसमा आउने हुनाले यहाँ सक्नुहुन्न।
होइन, हामी त पक्कै त सोध्छौँ, हामी किन सोध्दैनौँ? किन हामीले त यहाँ किन जसरी दिनु छ त? तपाईँले रामेलाई दिए पनि दिनु छ, श्यामेलाई दिए पनि दिनु छ, हाम्रो त 10% 12% त जान्छ नि त आखिरी जसरी पनि। हामीले त त्यसबाट कुनै उन्मुक्ति त लिन पाउँदैनौँ, अहिले सम्भव नै छैन। इमिस मार्फत हाल्नुपर्छ अहिले राज्यको अनलाइन सिस्टमबाट तपाईँको चाहिँ छात्रवृत्ति दिनु परेपछि हामीले एलाई दियोस् कि बीलाई दियोस्, हामीले त सरकारको विषय भएन नि।
तर यही कुरा यहाँ राखिदिनु भयो पारदर्शी भयो भन्नु खोजेको,
हामी त कम्प्लिट राखेको छौँ हजुर। हामी त अहिले इमिस सिस्टम भने त मैले इमिसमा तपाईँको विद्यालयबाट कतिजना छात्रवृत्तिले छात्रवृत्ति पाए एमाउन्ट चाहिँ हालेर पठाउनु पर्छ अहिले सरकारलाई, भनेपछि त्योभन्दा पारदर्शी के हुन्छ अहिले?
जुन गुनासाका कुराहरू मैले गरेँ नि, यी कुराहरू यहाँहरू चाहिँ नेतृत्वमा भएका केही विद्यालयहरू गर्नुभयो होला, यहाँको संरचनाभित्र भएका सबै विद्यालयहरूले गरेको छन् जस्तो लाग्छ।
होइन, केही छिटफुट नभएको नै हुनसक्ला, मैले अघि नै भने
केही छिटफुटले सबैलाई
तपाईँ पानीको पोखरीमा दुध हाल्ने कि दुधको पोखरीमा पानी हाल्ने भन्यो। हामी पानीको पोखरीमा दुध हाल्ने कुराबाट काम गरिरहेका छौँ कि, हामीले चाहिँ दुधको क्वालिटी मेन्टेन गर्ने हो भने त
हजुर
त्यसको मेजरमेन्टका सबै टुल्सहरूलाई पनि सही ढङ्गले प्रयोग गर्नुपर्छ होला नि। यसो गर्दा स्कलरसिपको विषयलाई अहिले जुन ढङ्गले माथि उठाइएको छ विगतको तुलनामा निकै न्यायिक ढङ्गले वितरण भएका छन् र कुनै पनि विद्यालयलाई यो छुट छैन कि उसले 10% अथवा उसले आफ्नो विद्यार्थी सङ्ख्याको आधारमा छात्रवृत्ति नदिकन बस्ने छुट अहिले हुँदैन, किनभने त्यो चाहिँ अनलाइनमा इमेजमा राख्नुपर्छ। त्यसो भइसक्यो त विद्यालय त जसरी नै वितरण गर्छ मात्रै कसको मान्छेले पायो कसले पायो भन्ने कुरा चाहिँ जुन राजनीतिक पृष्ठभूमिबाट योभन्दा पहिला अलिक बढी अप्ठ्यारोमा पारेको अवस्था थियो तपाईँले भने जस्तो, तर अहिले बिल्कुलै केही वर्ष अगाडिदेखि यस्ता विषयहरू हटेका छन्। यो त 10% अथवा 15% स्कलरसिपको विषय हो। राज्यमा निजी विद्यालयको योगदानको तपाईँ कुरा गर्नुहुन्छ भने त एउटा निजी कम्पनीले कमाएको अन्य कुनै कम्पनीले तपाईँको यो खालको ट्याक्स दिनु पर्दैन, हामीले चाहिँ 25% ट्याक्स राज्यलाई बुझाउनुपर्छ शिक्षा क्षेत्रले चाहिँ। त्यति मात्र होइन, टिडिएसको रूपमा हरेक कर्मचारीको हरेक संस्थाले 1% अर्को बुझाउनु पर्छ, 25 र 10 जोड्नुहोस् 35 भयो, 1% त्यो जस्तो 36 भयो, अनि अर्को तपाईँको कुनै पनि सेयर होल्डरले तपाईँ लगानी गरेको मार्फत उसले मुनाफा कमायो उसको 5% अर्को ट्याक्स दिनुपर्छ राज्यलाई, तपाईँ 39 र 5 जोड्नु 44% 45% यो देशमा शिक्षा निजी क्षेत्रको शिक्षालाई मात्र त्यस्तो संस्था हो जुन राज्यलाई 45% ट्याक्स तिर्छ अहिले पनि। होइन, जसकोबाट उठाए पनि त आखिरी राज्यलाई त गयो नि त, उसको माध्यमको कारणले गएन, त्यो निजी विद्यालय चलेको थियो त उसले 45% बुझाउनु पऱ्यो नि, परेन र? नभए कसले ल्याएर तिर्दिन्छ त त्यो चिज यो राज्यको नभए? भनेपछि त्यो योगदान कमसेकम कलेक्सन गरेर राज्यले यति खालको फिनेन्सियल सपोर्ट गरेर छ भन्ने कुरा राज्यले हामीप्रति हेर्ने दृष्टिकोण अथवा यो कम्पनीलाई, यो संस्थालाई, यो उद्योगलाई, शैक्षिक क्षेत्रलाई हेर्ने दृष्टिकोण चाहिँ सकारात्मक बन्नुपर्छ पर्दैन त, त्यो त जायज होला नि। गरेको कामको तपाईँले कहिले पनि प्रशंसा गर्न नसक्ने, हरेक कुराको नेगेटिभ कुरा मात्रै एनालाइसिस गर्दै जानुभयो भने काम गर्ने मान्छे त कहिले भन्छ? अनि गुणस्तरीय शिक्षा कसरी आर्जन गर्न सकिन्छ? अनि त्यो बालबच्चाले कस्तो खालको संस्कार सिक्छन्? अनि राज्यको सेक्युरिटी कसरी बालबच्चाले बुझ्छन्? यो बच्चाले बुझ्नु पर्दैन। तपाईँ जापानलाई हेर्नुहोस्, कोरिया, उत्तर कोरियालाई हेर्नुहोस्, फिनल्यान्डलाई हेर्नुहोस्, आज त्यहाँनिर चाहिँ बुढेसकालको चाहिँ 60-70 वर्षपछि उमेरका चाहिँ सबै जनताको चाहिँ ट्याक्सबाट नै आफ्नो लाइफ चलिरहेको हुन्छ। तर हाम्रो देशमा त्यो बच्चालाई सिकाउने सन्दर्भमा एउटा विद्यालयले त 45% कन्ट्रिब्युसन चाहिँ राज्यमा राज्यको फन्ड जेनेरेटको निम्ति काम गरिरहेको हो नि त। यो त हामीले भनेपछि यो विषयमा हामीप्रति हेर्ने दृष्टिकोण अथवा हामीलाई लाग्ने चार्जमा राज्यले पुनर्विचार गर्नुपर्छ पर्दैन?
यी त भए यहाँहरूलाई लाग्दै आएका आरोप हो, यहाँहरूले पनि राज्यबाट अपेक्षा गर्नुभयो होला
छ नि।
शिक्षा नीति आउँदैछ,
हामी धेरै राज्यबाट ठुलो एक्सपेक्ट केही पनि गर्दैनौँ। हामी श्रम, पसिना, राम्रो इज्जत सबै कुराहरू शिक्षा क्षेत्रमा लामो समय यहाँ लगानी गरेका छौँ हामीले। हामी पनि केही लाख पैसा चाहिँ कन्सल्टेन्सीलाई बुझाएर यही कलमहरू विदेशी भूमिमा पनि चलाउन पुग्न सक्थ्यौँ होला, हामी त्यति हैसियत राख्छौँ। तर हामी यही राज्यको निम्ति, यही देशमै केही गर्नुपर्छ भनेर स्वावलम्बी बनेर नै लगानी पनि गरेर हामी स्वरोजगार भएको शिक्षकहरू, हामी संस्थाहरू, हामी सबै मान्छे कसैको कालो धन ल्याएर सेतो बनाउने निम्ति मात्रै खोलिएको निजी विद्यालय छैन नि। यहाँनिर आफै रोजगार गर्ने, आफै स्वरोजगार सिर्जना भएर आफ्नो परिवार पाल्ने अथवा यो देशलाई नै केही खालको योगदान गर्ने भन्ने ढङ्गले काम गर्ने भए मान्छे हौँ। तर त्यो दृष्टिकोणप्रति राज्यले अलिकति बुझ्नुपर्छ होला नि त, कि सधैँ यहाँ गर्ने चाहिँ ठुला कम्पनीले मात्रै विद्यालय चलाएका छन्, शिक्षकको कुनै भूमिका छैन अथवा त्यहाँ कुनै सेवाको समर्पण भाव छैन। त्यहाँनिर शुल्कले मात्रै सबै चिज किन्न पाइन्छ, पैसामा मात्रै तुलना गर्नुहुन्छ नि, शिक्षा पैसामा किन्न पाइने चिज हो? हामी समग्र रूपमा बालबालिकाको जीवन सिकाउने, जिउने कला सिकाउने, राष्ट्र र राष्ट्रियता सिकाउने, समाज र परिवार सिकाउने, संस्थाले आफ्नो बालबच्चालाई आफ्नो पुस्तासँग कनेक्सन गर्ने, जोड्ने, पुस्ता हस्तान्तरणको सिप र दक्षता पनि सिकाइरहेका छौँ कि हामी निजी विद्यालयहरू। केवल फकत शुल्क लिएर दिन कटाएर सर्टिफिकेट बेच्न मात्रै निजी विद्यालय खोलेका होइनन्। निजी विद्यालयले राज्यले गर्न नसक्ने, उसले भार थाम्न नसक्ने भइसकेपछि राज्यकै भार हाम्रो काँधमा हामीले पनि थेगिरहेका छौँ। अहिले पनि 38% यो राज्यको शिक्षा क्षेत्रको भार निजी विद्यालयले थेगिरहेको छ। अहिले एउटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने एउटा एकजना बच्चाको निम्ति तपाईँले डाटा हेर्नुहोस्, 36,000 रुपियाँ वार्षिक रूपमा राज्यले खर्च गर्छ एकजना सामुदायिक विद्यालयमा अध्ययन गर्ने बच्चाको निम्ति। हामीले भनेका छौँ त्यो 36,000 राज्यले सामुदायिक विद्यालयमा खर्च गर्दै गर्दा त्यो पैसा हामीलाई भाउचर सिस्टममा दिनुहोस्, त्यही चिज निजी विद्यालयले व्यवस्थापन गरेर 36,000 रुपियाँमा हामी एउटा बच्चा निजी विद्यालयमा पढाइदिन्छौँ। थप एडिसनल कुरा हामी सिकाउँछौँ, जहाँ त्यस्ता विद्यालयहरू छन् निजी विद्यालय, वर्षको मरेर 30,000 पैसा पनि नलिकन पनि निजी विद्यालय चलिरहेका छन् एउटा बच्चाबाट। तर राज्यको त 36-38,000 पैसा त्यहाँ लगानी हुन्छ नि, अनि त्यसको प्रतिफलको आफ्नो ग्यारेन्टी लिन नसक्ने, अनि हामीप्रति मात्रै चार्ज गर्ने अथवा व्यतिथि भयो भने होला, छिटफुट केही हुन्छ, घट्टाको ओहिरोमा मकै पिँधेर घुन कहिले पिसिन सक्छ, एउटा दुइटाहरू घटनाहरू नभएको होइनन्, भएका छन्, अलिकति बढी पैसा लिएको पनि होला, तर त्यो सर्भिसको आधारमा प्यारेन्ट्स कन्भिन्स भएर आफै तिर्न जान्नुहुन्छ त, त्यहाँ लाइन बसेर किन तिर्न जानुहुन्छ त, त्यो त उहाँले बुझेर तिर्न जानुभयो होला नि। 3-4 लाख रुपियाँ धरोटी नराखिकन चाहिँ एउटा बच्चा भर्ना गर्न नसक्ने अवस्थाका विद्यालयहरू पनि यो देशमा छन् नि त, त्यहीँ चाहिँ लाइन लागेर सोर लागेर फेरि पनि अभिभावक किन कुद्नु पर्यो त? उहाँ पनि रमाइलो खोज्ने रहेछ नि त, आफ्नो पैसा धेरै भयो जस्तो ढङ्गले चाहिँ लाइन लाग्नु त, त्यो पनि त अभिभावकले पनि त बुझ्नु पर्यो नि त, कुन सर्भिस कुन विद्यालयले कति शुल्कम दिन्छ भन्ने कुरा ख्याल गर्न नसक्दाखेरि पनि कतिपय अभिभावकले दुःख पाइरहनु भएको छ।
अर्को कुरो, स्थानीय सरकार आइसकेपछि शिक्षा क्षेत्रसँगको अलिक टकराव बढेको कुराहरू पनि आइरहेका छन्, किनभने केही समय अगाडि शिक्षक आन्दोलन हुँदाखेरि पनि कुरा देखेका थिए। संस्थागत विद्यालयको क्षेत्रमा यहाँहरूको भोगाइ के छ?
होइन, अब स्थानीय सरकारसँग त सम्बन्ध र समन्वय गर्ने कुरा पक्कै पनि सकारात्मक हुनुपर्छ, म त्यो ठान्दछु। तर बिच बेला बखत कहिलेकाहीँ त्यो विषयहरू उठान नभएका होइनन्, भएका छन्। अहिले पछिल्लो कुरा मात्रै गरौँ, नेपालमा 2 दिन सार्वजनिक बिदाको प्रस्ताव सरकारले ल्यायो, त्यो अहिले कार्यान्वयनमा गइरहेको छ। तर यो शिक्षा क्षेत्रमा मात्रै 2 दिन बिदाको प्रभाव कतिको परेको छ भन्ने विषयमा राज्यले एनालाइसिस गरिरहेको छैन। आम नागरिकको तहमा हेर्ने हो भने आइतबार बिदाले गर्दाखेरि शिक्षाको गुणस्तर वृद्धिमा जति पनि समय बालबच्चाको शिक्षण सिकाइमा दिनु पर्थ्यो त्यो समय पर्याप्त छ, यहाँले त्यो अध्ययन गर्नुभएको छ, समय त कटौती भयो, प्रष्ट रूपमा त्यो खालको समय प्रदान गर्न नसकिसकेपछि अवस्था अनुकूल त भएको छैन। अहिले सबै अभिभावकहरू के नेपाल सरकारको उच्च तहका कर्मचारी अथवा जागिरी हुनुहुन्छ त? त्यो पनि होइन, सामान्य प्राइभेट कम्पनीमा काम गर्ने पनि अवस्थाको अभिभावकहरू हुनु, अनि त्यो दिन आफ्नो बच्चाहरू केयरिङ गर्न नसक्ने अवस्थामा उहाँहरूले कतिपयले आफ्नो जागिर छोड्नु भएको, कतिपय आफ्नो रोजीरोटी खोसिएको छ अहिले। यसकारण यो स्थानीय सरकारसँग कतिपय सन्दर्भमा यो विषय पनि टसलहरू भए नभएको होइन, तर स्थानीय सरकारले आफ्नो टेरिटोरीभित्रको अवस्थालाई मध्यनजर राखेर केही कुराहरू स्वायत्त ढङ्गले निर्णय गर्न सक्छ होला नि त, किनभने कक्षा 12 शिक्षाको शिक्षा र स्वास्थ्यको स्वायत्तिक अधिकार त स्थानीय सरकारलाई दिएको छ संविधानले, कानुनले। त्यसो भने त्यो कार्यान्वयन गर्न नसक्ने हो भने स्थानीय सरकारको चाहिँ अस्तित्व के रहन्छ त? यो त आम अभिभावकको समस्याको विषय हो, शैक्षिक संस्थाहरूले उठाउने विषय होइन यो।
यही अनुसार रुटिन बनाएर यहाँ काम गर्न सक्नुहुन्थ्यो?
होइन, रुटिन त सरकारले पहिले सोच्नु पर्ने होइन र, प्रिकसन चाहिँदैन। तपाईँ वैशाखको चाहिँ 16 गतेबाट शैक्षिक सत्र सुरु गर्ने भने अनि चैतको चाहिँ 23 गते निर्णय गर्यो त्यो वर्षभरिको क्यालेन्डर बन्छ, बनाउन सक्छ सरकारले, करिकुलम मोडिफाई हुन्छ, बन्यो अहिलेसम्म
सरकार, आजसम्म निर्वाचनपछि सरकार आयो, सरकारले चाँडो निर्णय गरेको छ,
कसरी गर्यो? तपाईँ चैतको 22 गतेको निर्णय हेर्नुहोस्, तपाईँ त्योभन्दा अगाडि कुन सरकारले निर्णय गर्यो मलाई देखाउनुहोस्।
सरकारले 21 गतेको निर्णय,
राष्ट्रिय परीक्षा बोर्ड पाठ्यक्रम विकास केन्द्रले आजसम्म सेटल डाउन गरेको पाठ्यक्रमको कुनै हामीलाई खाका दिन सकेको छ? मलाई भनिदिनुहोस् त, त्यो डेटा भनिदिनुहोस् त, कहाँ छ?
नियमै मान्न नपर्छ भन्ने हो,
हामी नियम मान्छौँ नि, हामी त मानिरहेको छौँ त, अहिले हामी विद्यालय त बन्द गरिरहेको छौँ, तर यो विद्यालय बन्द गर्दा घाटा कसलाई भयो? यही कलिले
संस्थाहरू चाहिँ विभाजित भएर बस्नुहुन्छ, यसले गर्दाखेरि सरकार
हामी विभाजित छैनौँ, हामी विभाजित छैनौँ,
तपाईँले डायलग गर्नुभएको छ,
एकदमै हामी विभाजित छैनौँ। अहिलेको सम्मान माननीय शिक्षा मन्त्रीसँग हामीले हरेक पटक डेलिगेसन गयौँ, हाम्रो कुरा राखिसकेका छौँ, महानगरसँग पनि राख्यौँ हामीले, अनि स्थानीय समितिसँग राखेका छौँ हामीले। यसो गर्दै गर्दा अहिले पनि केही समितिहरूमा स्थानीय सरकारमा चाहिँ विद्यालय चलिरहेको छन्, त्यहाँ अहिले टकरावको अवस्था बनिरहेको छ। यसको जिम्मेवारी, यसको सेटल डाउन गर्ने कुरा स्थानीय सरकार र सङ्घीय सरकारको कोर्डिनेसन हुनुपर्छ, पर्दैन?
राज्यले शिक्षा क्षेत्र मात्र हेर्ने होइन, सबै कुरा हेर्नुपर्छ।
मैले बुझेँ, राज्यले सबै ठाउँमा गर्यो,
राज्यले मैले माने प्रत्येक व्यक्तिलाई संस्थालाई सम्झाउँदै जाने होइन नि,
पर्छ, तर प्रत्यक्ष रूपमा अहिले घाटा कसलाई परेको छ भन्ने खोजेको,
यहाँहरूले परेको किसिम घाटा होला,
मलाई सबैले विद्यालयलाई छैन यसको घाटा, यो घाटा त सर्भिस नपाएको घाटा त प्रत्यक्ष रूपमा त नागरिकलाई, अभिभावकलाई छ नि त, बालबच्चालाई छ नि, समय पुगेन नि। तपाईँले भने जस्तै करिकुलमले चाहिँ तपाईँ 1024 घन्टा पढाउनु पर्छ नि, क्रेडिट आवरको चाहिँ करिकुलम सेटल बनेको छ, अहिले त्यो चलिरहेको छ, कार्यान्वयनमा त्यो छ, काम चाहिँ घन्टा घटाएर तपाईँको 36 दिन 52 दिन घटाइदिइसकेपछि बच्चाले कति पढ्न पाउँछ, कति सिक्न पाउँछन्? त्यस कारण यो फिनल्यान्ड होइन, यो नेदरल्यान्ड होइन, फिनल्यान्डमा 3 दिन मात्रै स्कुल चल्छ, अनि त्यही कुरा सिको गरेर नेपालमा सम्भव छ? नेपालको जियोलोजी हेर्नु पर्दैन, नेपालको प्राकृतिक अवस्था हेर्नु पर्दैन, नेपालको आर्थिक अवस्था हेर्नु पर्दैन, नेपालको रोजीरोटीको अवस्था हेर्नु पर्दैन, नेपालको अभिभावकको चाहिँ आर्थिक अवस्था र दैनिकीलाई हामीले मध्यनजर राख्नु पर्दैन?
यदि हुँदै गर्दाखेरि शिक्षक र कर्मचारीहरूलाई चाहिँ जुन किसिमको वेतन दिनु पर्थ्यो त्यो नदिएको, श्रम शोषण गरेको आरोप छ नि, सुन्नुभयो होला नि?
होइन, एकदमै छ, त्यो मैले बुझेको छु,
तपाईँहरूले गर्नु पर्दैन,
यो क्षेत्रमा हामी लामो समयसम्म छौँ।
हजुर,
एउटा कुरा हामीले के ख्याल गरिदिनुपर्छ भने, नेपाल सरकारले शिक्षक कर्मचारीलाई सेवा र शुल्कको आधारमा उसको वेतन अथवा पारिश्रमिक दिने कुरा निर्धारण गरेको छ, त्यो हामी चनाएका छौँ। अहिले भर्खरै मात्रै सामाजिक सुरक्षा कोष हरेक शिक्षक कर्मचारीको कुनै पनि संस्थाले गर्नुपर्छ भन्ने विषयमा हामी अवेरी छौँ, त्यो गरिएको पनि छ, सङ्गठन तर्फबाट हामीले त्यो सर्कुलर जारी गरेका छौँ। तर यहाँले भने जस्तै श्रम ऐनको आधारमा आकृष्ट भएर विद्यालय सञ्चालन हुने हो या शिक्षा नियमावली र शिक्षा ऐनबाट, यहाँ दुईवटा कुराहरू बाजेको देखिन्छ यो देशमा। अहिले आएको वेतनको कुराहरू हेर्नुहुन्छ भने तपाईँ श्रम ऐन अन्तर्गत आकर्षित भएर आएको, एउटा शिक्षकले कति घन्टा काम गर्छ घन्टाको आधारमा आइपिएको रुल अनुसार उसले चाहिँ कति समय दिँदाखेरि कति पारिश्रमिक पाउनुपर्ने भनेको क्लियर रूपमा लेखेको छ। त्यसको मिनिमम बटम लाइनमा कुनै पनि सदस्य विद्यालयले आजसम्म त्यो शिक्षकको मिनिमम पारिश्रमिक दिएको रहन्छ नि, हामी त्यसलाई खबरदारी गर्छौँ, हामी त्यसमा सचेत छौँ, आज त्यो सेवा सुविधा पाइरहेका छन्। तर सरकारले अहिले जति जुन जसरी बढाइरहेको छ नि एउटा लेभलमा, त्यो ढङ्गले बढाउँदै जानको निम्ति त विद्यालयले नै आफ्नो आय स्रोतलाई फेरि निर्माण गर्नु पर्ला नि, त्यसको भार त कसलाई जाने हो? त्यही अभिभावकलाई जाने होइन, शुल्क त फेरि बढाउनु पर्ला नि त, एनागेना नाम तपाईँ स्रोत नै नभएपछि दिन्छ चाहिँ कसरी व्यवस्थापन गर्छ? यसको निश्चित पाटाहरू छन्, आकर्षित कुनबाट हुने? शिक्षा नियम, शिक्षा नियमावली कानुन अथवा श्रम ऐन। त्यस कारण अहिले आएको वेतनको कुराहरू जानेर चर्को रूपमा बाहिर आएको छ, यो विषय भनेको श्रम ऐनले आकर्षित भएर आएका छन्। त्यो श्रम ऐनले तोकेको 6 घन्टा र 8 घन्टाको आधारमा हामीले हाम्रा शिक्षक कर्मचारीलाई अपोइन्ट गर्दाखेरि उहाँलाई भन्दाखेरि विषयलाई देखाएर उहाँलाई कन्भिन्स गरेर मात्रै हामीले सर्भिसमा राखेको छ।
शिक्षा क्षेत्रमा धेरै उतार चढावहरू आइबिकै देखिने, अभिभावकले शिक्षा क्षेत्रलाई दोष दिने, शिक्षा क्षेत्रलाई चाहिँ अभिभावकलाई दोष दिने अथवा सरकारलाई दोष दिने, यो एकले अर्कालाई दोषारोपण गर्ने अवस्थाको स्थिति सिर्जना भएको छ। नयाँ सरकार आछ, पक्कै पनि केही सुधार होला भन्ने अपेक्षा गरौँ। यदि हुँदै गर्दाखेरि के भइदियो भने निजी विद्यालयहरूलाई अथवा संस्थागत विद्यालयहरूलाई चाहिँ भन्दाखेरि अगाडि बढ्न सजिलो हुन्थ्यो?
अहिलेको परिवर्तित सरकारबाट आशावादी छौँ। संसारमा कुनै पनि काम निराशाले हुँदैन, ब्याकगियर लगाएर कहिले पनि अगाडि डेस्टिनेसन पुग्न सकिँदैन। सरकारले चालेका कतिपय रणनीतिक कुराहरूमा हामी साथ र समर्थनमा छौँ। अब यो देशमा शिक्षालाई अगाडि बढाउने हो भने पहिलो कुरा त हामी के आग्रह गर्छौँ भने, म निजी विद्यालय सञ्चालक भएर पनि के आग्रह गर्छु भने, राज्यले आफ्नो विद्यालयहरूको व्यवस्थापन, राज्यले आफ्नो शिक्षाप्रति गर्ने लगानी बढाउनु पर्यो। नम्बर एक, बजेटको व्यवस्थापन कमजोर भएको कारणले पनि अहिले जति पनि सामुदायिक विद्यालयहरू देशको आफ्नो सरकारी विद्यालयहरूको गुणस्तर वृद्धि हुनुपर्ने, त्यहाँ शिक्षक कर्मचारीको व्यवस्थापन हुनुपर्ने अथवा त्यहाँका अन्य विषयहरू व्यवस्थापन हुनुपर्थ्यो, अहिले पनि अरूदाताको भर पर्नुपर्ने अवस्था छ। त्यो कुराले राज्यले पहिलो नम्बरमा शिक्षामा लगानी बढाउनु पर्यो, एक। दोस्रो, निजी विद्यालयको लागि पनि कमसेकम एउटा कानुन शिक्षा नियमावली संस्थागत विद्यालयहरू यो यो मोडेलमा यसरी चल्ने, यसको क्याटेगोरी यस्तो हुनेछ, यति शुल्क लिँदाको क्याटेगोरी यस्तो हुनेछ, यसले यो यो तहको सर्भिस दिनुपर्नेछ अथवा यति शुल्कको भने एउटा जुन क्याटेगोरी छ वर्ग छ त्यो वर्ग निर्धारण गरिदिइसकेपछि वर्गै हिसाबले निजी विद्यालय सञ्चालन हुने एउटा कानुन नियमावली विधि त चाहिएन नि त, कार्यविधि चाहियो के। हामीले विगतदेखि आशा गरिरहेको छौँ, यो 50 वर्ष भइसक्यो, 28 सालकै शिक्षाको अहिले 10 संशोधनमा हामी चलिरहेका छौँ, संशोधन मात्रै चलाएको छौँ कि। त्यसो हुँदा नेपालमा के निजी विद्यालय 28 सालमा खुलेको हो नि त, होइन। यसो हुँदा आज हामी 40 वर्ष हाराहारीको हिस्ट्रीमा छौँ अहिले हामी निजी विद्यालयको। 40 वर्षसम्म हामी त्यही 28 सालको एउटा पानालाई टेकेर काम गरिरहनु परेको छ, अनि काम गर्दाखेरि कुन मोडेलबाट गर्ने भन्ने खालको निजी लगानीकर्ताहरूलाई नै टुङ्गो छैन, अनि उहाँहरू भन्नुहुन्छ कि यो चाहिँ बेठिक भयो। त्यस कारण हामीलाई सञ्चालन गर्ने एउटा कार्यविधि स्पष्ट खाका आउनु पर्यो, कानुन आउनु पर्यो। तेस्रो विषय, हरेक नेपालीको भावनामा सोचमा सकारात्मक चिन्तनको विकास हुनु पर्यो कि शिक्षा स्वास्थ्य सबैभन्दा पहिलो अपरिहार्य विषयवस्तु हुन्, यसलाई सही ढङ्गले सदुपयोग गरेर विकास गर्नुपर्छ भन्ने चिन्तनमा जानुपर्छ। यसका निम्ति सामुदायिक विद्यालयको विकास गरौँ। सामुदायिक विद्यालय विकास भयो भने तपाईँ निजी विद्यालय शुल्कतिर को पढ्न आउँछ भने के को लागि आउने? म एउटा निजी विद्यालयको सञ्चालकको हैसियतले पनि म त्यो कुरा बोल्ने मान्छे हुँ। यो देशमा शिक्षाको विकास हुन्छ भने के यहाँ शिक्षा दुईवटा छ र व्यवस्थापन मात्रै दुईवटा हो कि? कर्तव्य सँगसँगै अधिकारको कुरा गर्छौँ हामी कहाँ छौँ? हामी अलिक बढी नियमन अलिक व्यवस्थापनमा ध्यान दिन्छौँ। यसो भयो भने सकारात्मक सोचको साथ अगाडि बढ्यो भने मात्रै हाम्रा पुस्ता हाम्रा बालबच्चाहरूको भविष्य निश्चित ठाउँमा पुग्छ।
हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। यी कुराहरू भइदियो भने संस्थागत विद्यालयतर्फको शिक्षा गुनासो रहित हुनसक्छ यहाँलाई लाग्छ?
अवश्य पनि एउटा प्रष्टमा कानुन आयो र अभिभावकले पनि त्यसलाई होइन अनुसरण गर्न सक्ने खालको, मैले यो विद्यालयमा यो तहको ठाउँमा मेरो बालबच्चालाई चाहिँ यो सुविधा म पढाउन सक्छु भन्ने खालको कन्सेप्टलाई कम्प्लिटली उहाँले तयार गरेर गइसकेपछि फेरि गुनासो गर्नुपर्ने ठाउँ रहँदैन, जसलाई सरकारले नियमन गर्न सकोस्।
हुन्छ सर, हामीलाई समय दिनुभयो। यहाँले शिक्षा क्षेत्रमा जुन 27 वर्षसम्म काम गर्नुभयो, त्यो क्षेत्रमा लागेर विभिन्न आरोहहरू पार गर्नुभयो, त्यो बेलाकादेखिका अनुभवहरू हाम्रा श्रोताहरू माझ राखिदिनुभयो, यहाँलाई धन्यवाद।
धन्यवाद छ मलाई पनि यहाँहरूको यो महत्त्वपूर्ण सार्वजनिक प्रसारण रेडियो नेपालबाट शिक्षा क्षेत्रका आफ्ना केही कुराहरू आफ्ना अनुभवहरू सेयरिङ गर्ने अवसर दिनुभएकोमा यहाँ लगायत सम्पूर्ण रेडियो नेपाल परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्छु।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौँ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेसनल प्याप्सनका काठमाडौँ जिल्ला अध्यक्ष एवं संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च फिजम नेपालका अध्यक्ष अमृत कुमार खड्कासँग, उहाँ भीमेश्वर एकाडेमी काँडागारी काठमाडौँका संस्थापक प्राचार्य समेत हुनुहुन्छ। यसै कुराकानी सँगसँगै आजको शैक्षिक बहस यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा अग्रेलालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
शिक्षाको नीति अभ्यास र प्राप्ति
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।